यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यही 23 गते बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान। संघीय निजामती सेवा ऐन छिटो ल्याई निजामती प्रशासनलाई व्यवस्थित बनाइने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। गृहमन्त्री बालकृष्ण खाँडद्वारा बाढ़ी पहिरो प्रभावित क्षेत्रको निरीक्षण। विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यकारी समितिको बैठक भोलिदेखि काठमाण्डुमा शुरू हुने। र अफगानिस्तानमा अधिकारको माग गर्दै प्रदर्शनमा उत्रिएका महिलामाथि तालिबानको हस्तक्षेप। इथोपियामा 5600 टिग्रे लड़ाकूहरू मारिएको त्यहाँको सैनिकको दावी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ 23 गतेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। मन्त्री परिषदको सिफारिश अनुसार राष्ट्रपति भण्डारीले यही भदौ 23 गते बुधबार दिउँसो 4 बजे बस्ने गरी संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताउनु भएको छ। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकार निजामती कर्मचारीका हकहित र सुरक्षामा संवेदनशील रहेको बताउनुभयो। उहाँले मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारी तन्त्रले इमान्दारिता र निष्पक्षतापूर्वक सेवाग्राही मैत्री भएर नागरिकलाई सेवा दिनुपर्ने पनि बताउनुभयो। प्रधानमन्त्री देउवाले कानूनले दिएका अधिकारभित्र रहेर नियमसम्मत तरिकाले जनतालाई सेवा प्रदान गर्ने कार्यमा निजामती कर्मचारी युनियनले आफ्नो संगठनात्मक शक्ति र सहयोग प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। गृहमन्त्री बालकृष्ण खाँडले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढ़ी पहिरो प्रभावित क्षेत्रको हिजो निरीक्षण गर्नुभएको छ। गत असार 1 र 16 गतेको वर्षाका कारण ती क्षेत्रमा बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको थियो। गृहमन्त्री खाँड सहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर 2 गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणपछि गृहमन्त्री खाँडले भत्किएका सड़क, पुल, घर, कार्यालय लगायतका संरचना निर्माण तथा बाढ़ी पहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभयो। हिजै गृहमन्त्री खाँडले उदयपुरको बेलका नगरपालिका 8 स्थित कोशी कटान क्षेत्रको पनि निरीक्षण गर्नुभयो। उहाँले निरीक्षणका क्रममा कोशी कटान नियन्त्रणबारे सरकारले अब चाँडै नै नयाँ योजना र कार्यक्रम ल्याउने बताउनुभयो। गृहमन्त्री खाँडले हिजै धनुषास्थित कमला नदीबाट भएको कटानको समेत स्थलगत निरीक्षण गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनु भएको छ। काठमाण्डु महानगर कमिटिले हिजो काठमाण्डुमा आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै पार्टीलाई एकताबद्ध बनाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा अध्यक्ष ओलीले राख्नुभयो। अध्यक्ष ओलीले आगामी निर्वाचन आफूहरू सत्तापक्षका गठबन्धन विरूद्ध आफ्नो पार्टी एक्लै निर्वाचनमा जाने समेत बताउनुभयो। उहाँले चीनसँग कुनै पनि सीमा विवाद नभएको र सीमा सम्बन्धमा छानबिन समिति बनाउन कुनै आवश्यक नभएको पनि उल्लेख गर्नुभयो। नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले सरकारले सबै मित्र राष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताउनु भएको छ। हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा सहमहामन्त्री डाक्टर महतले सरकारले विदेश नीति अवलम्बन गर्दा एउटै मापदण्ड बनाउने र विश्वासका आधारमा छिमेकी देश बीचको सम्बन्ध अगाडि बढ़ाएको बताउनुभयो। नेपाली कंग्रेसको 14 महाधिवेशन अन्तर्गत हिजो थप 2 जिल्लामा ओडा अधिवेशन सम्पन्न भएको छ। झापा र मुस्ताङ गरी 2 जिल्लामा हिजो ओडा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो। हिजो 35 अस्ति 35 जिल्ला र हिजो 2 जिल्लामा वडा अधिवेशन सम्पन्न भएसँगै क्रियाशील सदस्यताको सूची सार्वजनिक भएका 56 जिल्ला मध्ये 37 जिल्लाको वडा अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताउनुभयो। क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका 21 जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको पनि निर्वाचन समितिले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन आगामी कार्तिक 27 30 गतेसम्म काठमाण्डुमा हुने भएको छ। राप्रपाको नयाँ नीति र नेतृत्व छनौटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। काठमाण्डु जिल्लाको नयाँ कार्य समितिका लागि अधिवेशन हिजोदेखि शुरू भएको छ। राप्रपाको अहिलेसम्म 22 जिल्लामा अधिवेशन सम्पन्न भएको जनाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक यही भदौ 21 25 गतेसम्म काठमाण्डुमा हुने भएको छ। बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर ट्रेडोस अधानम गेब्रेसियस, क्षेत्रीय निर्देशक डाक्टर पूनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकाय लगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ। बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्व तयारी तथा प्रतिकारको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई थप गति दिने, भाइरल हेपाटाइटिस, एचआईभी र यौन रोगहरूको उन्मूलन लगायतका विषयमा छलफल हुने बताइएको छ। त्यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्य ढाँचाका बारेमा पनि छलफल हुने बताइएको छ। बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा पनि गर्नेछ। केही नेता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ भने कोरोना मुक्त हुने दर संक्रमित हुनेको तुलनामा बढ़ी छ। हिजो थप 2,195 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म 7,26,000 संक्रमित मुक्त भइसकेका छन् भने मुक्त हुने दर 94.5% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै हिजो थप 1,268 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हिजो 6,753 नमूनाको पीसीआर परीक्षण गर्दा 1,024 जना तथा 3,122 नमूनाको एन्टिजेन परीक्षण गर्दा 244 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै हिजो थप 9 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार हिजो देशभरिमा गरी जम्मा 31,826 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने 1,07,598 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। काठमाण्डुमा 40% नागरिकले कोरोना विरूद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय काठमाण्डुले जनाएको छ। स्वास्थ्य कार्यालय काठमाण्डुका प्रमुख बद्रीबहादुर खड्काका अनुसार शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने दर 48% पुगेको छ। शुक्रबारसम्म काठमाण्डुमा 9,14,485 जनाले पूर्ण मात्रा खोप लगाएका छन् भने 11,07,980 जनाले पहिलो मात्रा खोप लगाएका छन्। जिल्ला प्रशासन कार्यालय चितौनले जिल्लामा केही खुकुलो गर्दै भदौ 31 गतेसम्मका लागि निषेधाज्ञाको समय बढ़ाएको छ। जिल्लामा कोरोना संक्रमितको दर र मृत्युदर घट्दै गएका कारण निषेधाज्ञा खुकुलो गर्दै लगिएको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो। उता विगत लामो समयदेखि बन्द रहेको सप्तरीको राजविराजका सम्पूर्ण संस्थागत तथा निजी विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रूपमा आजदेखि खुल्ने भएका छन्। नगर शिक्षा समितिको सम्पन्न बैठकले नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भदौ 20 गते आइतबारबाट भौतिक रूपमै विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो। कोविड 19 विरूद्धको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा उपल्लो कक्षा 9 12, निमावी तहका कक्षा 6 8 तथा प्रावी तहका कक्षा 3 5 सम्म विद्यार्थी संख्याका आधारमा फरक फरक शिफ्टमा सञ्चालन गर्ने जिल्ला शिक्षा शाखा अधिकृत यादवले जानकारी दिनुभयो। राजविराज नगरपालिकाभित्र 43 सामुदायिक तथा 42 संस्थागत गरी 85 विद्यालयहरू रहेका छन्। त्यस्तै बैतडीको पाटन नगरपालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएको छ। कोरोनाका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाहरूको शिक्षण सिकाइमा असर परेको र कोरोना संक्रमण दर पनि कम हुँदै गएकाले विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका डोटी जिल्लाका विद्यालयहरू पनि आजदेखि सञ्चालन हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि जिल्लाका 9 स्थानीय तहका विद्यालय आजदेखि खोल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो। कोविड 19 को संक्रमण दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै सल्यानका स्थानीय तहहरूले पनि भौतिक रूपमै विद्यालय सञ्चालन गर्न थालेका छन्। ग्रामीण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा वैकल्पिक माध्यमबाट पढ़ाउन समस्या आएपछि भौतिक रूपमै कक्षा सञ्चालन गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख लालबहादुर घरतीले बताउनुभयो। 10 स्थानीय तह रहेको सल्यानमा शारदा नगरपालिका, त्रिवेणी, छत्रेश्वरी र कपूरकोट गाउँपालिकाले भौतिक रूपमा कक्षा सञ्चालन गर्न परिपत्र गरेको पनि प्रमुख घरतीले बताउनुभयो। कञ्चनपुरको दोधा नदीमा 6 अघि ठेक्का सम्झौता भएको पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ। विक्रम सम्बत 2072 पुसमा 24,53,00,000 लागत सम्झौता भएको लालझाड़ी गाउँपालिकाको वाणी देखत भूली पर्सिया जोड्ने सड़क अन्तर्गत दोधा नदीमा बन्न लागेको पक्की पुलको फाउण्डेशनमै प्राविधिक समस्या देखिएपछि निर्माण कार्य अलपत्र परेको हो। प्राविधिक समस्या देखिए पनि 2075 यता पुल निर्माण कार्य रोकिएको सड़क डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण जोशीले बताउनुभयो। उहाँले दशैं लगत्तै निर्माण कम्पनीले आफ्नै लगानीमा पुल बनाउने बताएको पनि जानकारी दिनुभयो। पुल नभन्दा नदी तर्न राखिएका ट्यूबका लागि रकम तिर्न स्थानीयहरू बाध्य भएका छन्। लालझाड़ी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले पुल नभन्दा गाउँपालिकाका 18,000 नागरिक पूर्व पश्चिम राजमार्गसित जोड़िन नपाएको बताउनुभयो। बाँकेको नेपालगंज उपमहानगरपालिका 20 राजा एयरपोर्टबाट 4 भन्दा बढ़ी सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले हवाई उड़ान मार्फत काठमाडौँबाट नेपालगंज पुगेका झापाको साविक खादुनाबारी गाविस 6 अमीर लगुन विश्वकर्मा र मोरङको साविक लेटाङ गाविस 2 28 बुद्धिमान खातीलाई अस्ति 4 kg 21 g सुनसहित पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। प्रहरीले खानतलासी गर्दा विश्वकर्मालाई लगाएको जुत्तामा 4 सुनका बिस्कुट र खातीले लगाएको जुत्ताभित्र 2 बिस्कुट गरी जम्मा 6 सुनको बिस्कुट सहित विभिन्न गहना फेला पारेको थियो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बीपी कोइराला स्मृति ट्रस्टले यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी ट्रस्टले बीपी सेनानी पुरस्कार भक्तपुरका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई प्रदान गर्ने भएको छ। ट्रस्टका कोषाध्यक्ष पुरूषोत्तम बस्नेतको संयोजकत्वमा सदस्यहरू डाक्टर ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनको समितिले कवि रेग्मी र सेनानी कायस्थलाई पुरस्कार दिन सिफारिश गरेको हो। ट्रस्टले 2071 सालदेखि प्रदान गर्दै आएको बीपी साहित्य मान पुरस्कारको राशि 1,01,000 र बीपी सेनानी पुरस्कारको राशि 51,000 रूपियाँ रहेको छ। ती दुवै पुरस्कार यही भदौ 24 गते बीपी जयन्तीका दिन प्रदान गरिने ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुरीले जानकारी दिनुभयो। पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बु पोखरी जाने पर्यटकको चहल पहल शुरू भएको छ। धार्मिक र पर्यटकीय स्थलको रूपमा रहेको पाँचथरको याङबरक गाउँपालिका र ताप्लेजुङको सिदिङगवा गाउँपालिकाको सिमानामा पर्ने तिम्बु पोखरीको पानी खाएमा रोग निको हुने जनविश्वास पनि रहिआएको छ। पाँचथरबाट दुर्गा खनालको यो रिपोर्ट।
उच्च पहाड़ी क्षेत्रको रमणीय दृश्यहरू, फराकिलो चौर, अग्ला हिमाली पहाड, लेकाली फूल, चौरी गोठहरू, ढकमक्क फुलेको केन्जो, अग्लो स्थानमा रहेका पोखरीहरू, जैविक विविधता आदि विशेषताले यो क्षेत्र आकर्षक बनिरहेको छ। समुद्री सतहबाट 4,480 मिटरको उचाइमा रहेको तिम्बु पोखरी जाने मुख्य समय भनेको भदौ र असोज महिना हो। अन्य समयमा बास बस्ने स्थानको अभाव र हिउँको जोखिम हुने गरेको गोठ सञ्चालक तथा पर्यटक गाइड गजमान गुरुङले बताउनुहुन्छ।
गर्नेहरू चाहिँ असोज 15 चाहिँ राम्ररी बस्न सक्छन्। त्यतिसम्म चाहिँ त्यहाँदेखि असोज अन्तिमदेखि चाहिँ अब हिउँ पर्नु सुरु हुन्छ र पर्यटक हेर्दा बस्नलाई अलिकति असुविधा हुन्छ।
पाँचतरको सदरमुकाम फिदिमदेखि 1 गाडी यात्रा गरी 2 कठिन भूगोलको पदयात्रा गरेर तिम्बु पोखरी पुग्न सकिन्छ। पोखरीको पानी अत्यन्तै सङ्लो र पारदर्शी छ। पानी सफा रहेकोले चढ़ाएका ढक्कीहरू टल्कँदा पोखरी अत्यन्तै सुन्दर देखिन्छ। पोखरीको छेउछाउमा रहेका विभिन्न जड़ीबुटी, वनस्पति तथा फूलहरूको बास्नाले मनमोहक बनाउने बताउनुहुन्छ पर्यटक शंकर आङदेम्बे।
फुलहरू फुलेका छन्, तिनीहरूको सुवासले पनि अलिकति मन मस्तिष्क रहेछ, त्यो छुट्टै चाहिँ अब आनन्द प्रदान गर्ने एउटा सकारात्मक ऊर्जा चाहिँ त्यहाँ उत्पन्न भएको जस्तो चाहिँ मलाई लागेको।
मानव बस्तीबाट टाढा रहेको यस क्षेत्रमा अत्यन्तै शान्त रहेको र कठिन यात्रा पछि तिम्बु पोखरी पुग्दा स्वर्ग झै लाग्ने बताउनुहुन्छ पुनः पर्यटक आङदेम्बे।
यहाँ पुग्नको लागि अलिकति कठिनाइहरू पार गर्नुपर्ने हुन्छ, अब हिँडेर जानुपर्ने हुन्छ, त्यो मन चाहिँ एकदम गदगद हुन्छ क्या।
तिम्बु पोखरी आसपास शिव पोखरी, सूर्यकुण्ड, दुधकुण्ड, हाँस पोखरी लगायतका 18 पोखरी अवस्थित छन्। पोखरीको पानी खाएमा बिरामी निको हुने जनविश्वास रहेको छ। पदयात्रा गर्नको लागि पर्यटन मैत्री पूर्वाधारको विकासको काम गर्न सके तिम्बु पोखरी क्षेत्र आन्तरिक साथसाथै बाह्य पर्यटकहरूको पनि आकर्षणको केन्द्र बन्ने निश्चित छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँचथर।
पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने तिम्बु पोखरी सम्बन्धी यो रिपोर्टपछि अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि पहिलो पटक अधिकारको माग गर्दै सड़कमा प्रदर्शन गरेका महिलाहरूलाई हस्तक्षेप गरेको छ। राजधानी काबुलमा प्रदर्शनमा उत्रिएका दर्जनौ महिलामाथि अश्रु ग्यास प्रहार गरी तितरबितर गरिएको छ। महिलाहरूले काम गर्न पाउनुपर्ने र सरकारमा सहभागी गराउनुपर्ने माग राखेका छन्। तालिबानले भने महिलालाई सरकारमा सहभागी गराउन सक्ने तर हाललाई मन्त्री भने नदिने जनाएको छ। अफगानिस्तानको राजधानी काबुलमा तालिबानले पंजशीर प्रान्त आफ्नो नियन्त्रणमा आएको दावी गर्दै खुशियाली मनाउन हवाई फायर गर्दा कम्तीमा 17 जनाको मृत्यु भएको छ भने 41 बढ़ी घाइते भएका छन्। तालिबानले अफगानिस्तानको पंजशीर प्रान्त मात्र नियन्त्रणमा लिन बाँकी छ। पंजशीर उपत्यकामा नियन्त्रण कायम गर्दा दुवै पक्षबाट करिब 300 लड़ाकुले ज्यान गुमाएको अन्तर्राष्ट्रिय संचार माध्यम टोलो न्यूजले जनाएको छ। इथोपियामा टिग्रे लड़ाकू समूहका 5600 बढ़ी लड़ाकूहरू मारिएको त्यहाँको सैनिकले दावी गरेको छ। देशको दक्षिणी भागमा भएको भिडन्तमा ती लड़ाकूहरू मारिएको दावी सैनिकको छ। नाइजेरियामा उग्रवादी समूह बोको हरामका करिब 6000 सदस्यले सेना समक्ष सामूहिक आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्नेमा उग्रवादी समूह बोको हरामका कमाण्डर, लड़ाकू र उनीहरूको परिवार रहेको नाइजेरियाली सेनाले पुष्टि गरेको छ। देशको उत्तर पूर्वी क्षेत्रमा तीव्र सैन्य कार्यवाही तथा बोको हरामका नेता अबू बकर सेकाउको मृत्यु भएपछि सो समूहले सामूहिक आत्मसमर्पण गरेका हुन्। बोको हरामका नेता सेकाउको गत मे महिनामा सैन्य कार्यवाहीमा परि मृत्यु भएको थियो। अब आर्थिक समाचार।
गत साता नेपाली शेयर बजारको परिसूचक नेप्से करिब 5% घटेको छ। अघिल्लो साता 3094.05 बिन्दुमा बन्द भएको नेप्से गत साता 5.40% अर्थात 167.16 अंकले घटेर 2926.89 बिन्दुमा झरेको छ। साताभर 230 कम्पनीहरूका 8,32,90,864 किता शेयरहरू 47,67,87,11,089 रूपियाँमा किनबेच भएका छन्। गत साता कुल 4 दिन शेयर कारोबार भएकोमा 3 दिन कारोबार घट्यो भने बुधबार 1 दिन मात्र कारोबारमा सुधार भयो। नेप्से सँगै गत साता दैनिक औसत कारोबार रकम पनि घटेको छ। अघिल्लो साता दैनिक औसत 13,87 करोड़को शेयरको किनबेच भएको बजारमा गत साता दैनिक औसत 11,94 करोड़ रूपियाँ बराबरको शेयरको कारोबार भएको छ। गत साता 47,76 करोड़ रूपियाँ बराबरका 8,32,00,000 किता शेयरहरू किनबेच भएका छन्। गत साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब 5.5% घटेको छ। सन् 2021 को 8 महिनामा 66,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अंग्रेजी वर्षको जनवरीदेखि अगस्त महिनासम्म 66,966 विदेशी पर्यटक नेपाल आएका छन्। अगस्त महिनामा हवाई मार्ग भएर 5,917 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। उक्त महिना नेपालबाट 5,083 विदेशीहरू बाहिरिएका छन्। अघिल्लो वर्ष सन् 2020 को सोही अवधिमा जम्मा 265 मात्र पर्यटक आएका थिए। COVID-19 अघि सन् 2019 को अगस्तमा 94,749 पर्यटक नेपाल आएका थिए। नेपाल पर्यटन बोर्ड प्रवक्ता मणि लामी छानेले महामारीकै बीच पनि झिनो संख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेको बताउनुभयो। नवलप्रासीको गैंडाकोटमा 6 करोड़ भन्दा बढ़ीको लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले किसान मार्ट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैंडाकोट 4 स्थित गैंडाकोट एग्रो मार्टको सञ्चालन शुभारम्भ गर्नुभयो। किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवर्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलक प्रसाद पराजुलीले जानकारी दिनुभयो। 75,000 भन्दा बढ़ी सदस्य रहेको सहकारीका 500 शेयर सदस्यको लगानीमा किसान मार्ट सञ्चालनमा आएको हो। विशेष गरी गैंडाकोट नगरपालिका वासीको सुविधालाई ध्यानमा राखी किसान मार्ट सञ्चालन गरिएको पराजुलीले उल्लेख गर्नुभयो।
श्रीलंका तीव्र गतिका बलर दमिका प्रसाद एभरेस्ट प्रिमियर लीग ईपीएल खेल्न भैरवा ग्लेडियर्समा आबद्ध भएका छन्। ईपीएल खेल्ने यसअघि श्रीलंका सफल ब्याट्सम्यान उपुल थरंगाले सम्झौता गरेको 2 दिनपछि अर्का श्रीलंकाली बलर भैरवाबाट खेल्ने भएका हुन्। ईपीएलले सामाजिक सञ्जाल मार्फत दमिका आबद्ध भएको जनाएको छ। दमिकाले श्रीलंका लागि 25 टेस्ट खेलमा 75 विकेट लिएका छन्। 24 अन्तर्राष्ट्रिय एक दिवसमा उनले 32 विकेट तथा अन्तर्राष्ट्रिय T20मा डेब्यू पछि कुनै पनि खेलमा सहभागी भएका छैनन्। दमिका प्रसादले पछिल्लो पटक सन् 2015 अक्टूबर महिनामा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। बंगलादेशले न्यूजील्याण्ड विरूद्धको दोस्रो अन्तर्राष्ट्रिय T20 खेल समेत जितेको छ। पहिलो T20मा न्यूजील्याण्डलाई 60 रनमै समेटेर 7 विकेटको जित निकालेको बंगलादेशले दोस्रो T20मा 4 रनको झिनो अन्तरको जित हात पारेको हो। बंगलादेशले 142 रनको लक्ष्य पछ्याउने क्रममा न्यूजील्याण्डले पूरै 20 ओभर खेले पनि 5 विकेटको क्षतिमा 137 रनमै खुम्चिनु पर्यो। बंगलादेशले न्यूजील्याण्ड विरूद्धको दोस्रो अन्तर्राष्ट्रिय T20 खेलमा जित हात पारेको छ। पहिलो T20 न्यूजील्याण्डलाई 60 रनमै समेटेर 7 विकेटको जित निकालेको बंगलादेशले दोस्रो T20मा 4 रनको झिनो अन्तरको जित हात पारेको हो। बंगलादेशले 142 रनको लक्ष्य पक्ष्याउने क्रममा न्यूजील्याण्डले पूरै 20 ओभर खेले पनि 5 विकेटको क्षतिमा 137 रनमै खुम्चिनु पर्यो। न्यूजील्याण्डका लागि कप्तान समेत रहनुभएका टम लाथमले अभिजित रहँदै 65 रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन। लाथमले 49 बलमा 65 रनको योगदान गरेका छन् भने विल योङले दोस्रो सर्वाधिक 22 रनको योगदान गरे। अन्तिम बलमा 6 रन आवश्यक रहँदा मुस्तफिजुरले मात्र 1 रन खर्चिँदा न्यूजील्याण्डले जित नजिक पुगे पनि हारको सामना गर्नु पर्यो। क्रिस्टियानो रोनाल्डोले म्यान्चेस्टर युनाइटेडमा 7 नम्बरको जर्सी लगाउने भएका छन्। 12 वर्षपछि युनाइटेड फर्किएका 36 वर्षीय रोनाल्डोले ओल्ड ट्राफोर्डमा पहिलो पटक प्रयोगमा ल्याएको 7 नम्बर जर्सी नै यस पटक पनि प्रयोग गर्ने युनाइटेडले जनाएको छ।
ग्रीसा उपाध्याय अब मौसम। आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 11.8 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:45 भयो भने सूर्यास्त भरे साँझ 6:21 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यही 23 गते बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान। संघीय निजामती सेवा ऐन छिटो ल्याई निजामती प्रशासनलाई व्यवस्थित बनाइने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। गृहमन्त्री बालकृष्ण खाँडद्वारा बाढ़ी पहिरो प्रभावित क्षेत्रको निरीक्षण। विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यकारी समितिको बैठक भोलिदेखि काठमाडौँमा शुरू हुने। र अफगानिस्तानमा अधिकारको माग गर्दै प्रदर्शनमा उत्रिएका महिलामाथि तालिबानको हस्तक्षेप। इथोपियामा 5600 टिग्रे लड़ाकूहरू मारिएको त्यहाँको सैनिकको दावी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।